नमस्कार, रेडियो भिजन 91.6 MHz हामी उपस्थित भइसकेका छौँ। सधैँ झैँ कार्यक्रम परिवर्तनका लागि ऐक्यबद्धता लिएर आदरणीय श्रोता, प्रत्येक हप्ताको शुक्रबार झैँ आज पनि कार्यक्रम प्रस्तुता म साबित्रा दाहाल
र म अम्बिका भण्डारी कार्यक्रमको चौथो श्रृङ्खलामा आजसम्म ओझेलमा परेको महत्त्वपूर्ण र गम्भीर विषय कार्यस्थलमा हुने हिंसाका बारेमा चर्चा गर्दैछौँ। मिडिया एडभोकेसी ग्रुप म्याग र सोलिडारिटी सेन्टरको संयुक्त आयोजनामा यसअघि हामीले कार्यक्रमको तेस्रो श्रृङ्खला अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सामाजिक गतिविधिको साथसाथै महिला सशक्तिकरणको क्षेत्रमा लामो समय सङ्घर्ष गर्नुभएकी प्रदेश नम्बर एकी पूर्व सामाजिक विकास राज्य मन्त्री समेत रहनुभएकी प्रदेशसभा सदस्य माननीय जसमाया गजमेरसँगको विशेष कुराकानी प्रस्तुत गरेका थियौँ।
आदरणीय श्रोताबिन, आजको श्रृङ्खलामा हामी सामाजिक गतिविधिका साथसाथै कामको संसारमा हुने हिंसा दुर्व्यवहारले व्यक्तिको मानसिक, शारीरिक, यौनिक स्वास्थ्यका साथै आत्मसम्मान र पारिवारिक तथा सामाजिक वातावरणमा समेत प्रतिकूल असर पार्ने विषय कार्यस्थलमा हुने हिंसाका बारेमा जानकारी गराउँदैछौँ। यसले सार्वजनिक र निजी सेवाको गुणस्तरमा असर गर्नुको साथै दिगो उद्यमशीलताको विकास, सुमधुर कार्यस्थल वातावरण र संस्थाको उन्नतिमा समेत बाधा गर्दछ।
कार्यस्थलमा हुने हिंसाका कारणले श्रम बजारमा काम गर्ने व्यक्ति, त्यसमा पनि खास गरी महिलाको कार्यक्षमतामा ह्रास आउनुका साथै उनीहरूलाई श्रम बजारमा प्रवेश गराउन, त्यहाँ टिकाइरहन र उनीहरूको उन्नति तथा वृत्ति विकासमा समेत असर गर्दछ। कार्यस्थलहरू सुरक्षित, व्यवस्थित र मर्यादित हुनुपर्दछ। आजको हाम्रो कार्यक्रम यसै विषयमा केन्द्रित रहेर जिम्मेवार निकायका प्रमुख तथा प्रतिनिधिसँगको रिपोर्टमा आधारित रहेको छ। अब लागौँ साप्ताहिक गतिविधितर्फ।
नारी दिवसको अवसर पारेर नारी सञ्चार गृह झापाले फागुन 20 गतेदेखि 22 गतेसम्म महिलाहरूको सशक्तिकरणका लागि 3 दिने तालिम प्रदान गरेको छ। बिर्तामोड नगरपालिका वार्ड नम्बर 9 को सहयोगमा आयोजित तालिममा प्रदेश नम्बर 1 का प्रदेश सभा सदस्य एकराज कार्कीले समाजमा हुने विभिन्न खाले हिंसाको अन्त्यका लागि महिलाहरू सचेत हुन जरुरी रहेको बताउनु भएको छ। विकासका नाममा छुटिएको बजेटको ठूलो हिस्सा कागजी रूपमा मात्र विकास हुने गरेको उल्लेख गर्दै विकासमा हुने अनियमितता रोक्न पनि महिला सक्रियता जरुरी रहेको उहाँको भनाइ थियो। आउँदो स्थानीय चुनावमा 50% महिलाहरूको सहभागिता हुनुपर्नेमा उहाँको जोड थियो। कार्यक्रममा बिर्तामोड वार्ड नम्बर 9 का वडा अध्यक्ष पवित्रा पाठकले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सहभागी महिलाहरूलाई सुझाव दिनुभयो। कार्यक्रममा नेपाल प्रेस युनियन झापा अध्यक्ष तथा नारी सञ्चार गृह झापाकी सल्लाहकार इन्दु पूर्वेली लगायतले शुभकामना मन्तव्य राखेका थिए। मिडिया एडभोकेसी ग्रुप र सोलिडारिटी सेन्टरको आयोजना तथा नारी सञ्चार गृह झापाको संयोजनमा फागुन 30 गते नारी दिवसको अवसर पारेर बिर्तामोडमा आयोजना गरिएको महिलाको सफलताका लागि हिंसामुक्त कार्यस्थलको आवश्यकता विषयक अन्तर्क्रिया कार्यक्रममा हिंसा सहने कार्यले कार्यस्थलमै महिलामाथि हिंसा झन बढेको महिला अगुवाहरूले बताएका छन्। नारी दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उहाँहरूले सहने र डर मान्ने कार्यक्रमले कार्यस्थलमा हुने हिंसाको शिकार महिलाले हुनु परिरहेको बताएका छन्। हिंसामा परेकाले तत्कालै विरोध जनाउने हो भने हिंसाजन्य घटनामा कमी आउने प्रतिक्रिया वक्ताहरूको धारणामा थियो। महिला हिंसामा परेको बेला महिलाहरूबाटै असहयोग हुने डरले कतिपय हिंसाका घटना बाहिर समेत ल्याउन जोखिम भएको उनीहरूको भनाइ थियो। प्रहरी र मिडियाले पनि पीडितहरूको पक्षमा सहयोग नपुर्याएको महिला अगुवाहरूको गुनासो छ। नेपाल बार एसोसिएसन झापाकी सचिव एवं अधिवक्ता हेमकला कटेलले महिला हिंसाका घटनाबारे कानुनी सचेतनाकै खाँचो भएको बताउनुभयो। कार्यक्रमका सहजकर्ता द्वय साबित्रा दाहालको अध्यक्षता र अम्बिका भण्डारीको सहजीकरणमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमणिका प्रमुख एवं प्रहरी नायब परीक्षक सन्तोष आचार्य, राप्रपा बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेल, सामुदायिक वन उपभोक्ता महासङ्घकी केन्द्रीय सदस्य सङ्गीता थापा, ट्रेड युनियन नेत्री सीता सापकोटा, जनप्रतिनिधि निर्मला परियार, एमाले नेत्री रेणुका डाँगी, अधिवक्ता टीका लामिछाने, पत्रकार लीला अनमोल, पत्रकार इन्दु पूर्वेली, पत्रकार सुब्रत नेपाने लगायतले धारणा राखेका थिए। नारी दिवसको अवसर पारेर जिल्लामा विभिन्न सङ्घ संस्थाको अगुवाईमा महिला नेत्रीहरूलाई सम्मान गरिएको छ। चन्द्रगढी निवासी प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेत्री हर्क कुमारी थपलियालाई हिंसा न्यूनीकरण एवं समाज रूपान्तरणका लागि क्रियाशील सामाजिक संस्था मेची महाकाली संयुक्त बुहारी आवाजले फागुन 23 गते सम्मान गरेको छ। 112 अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चन्द्रगढी स्थित उहाँकै निवासमै पुगेर बुहारीहरूको संस्थाले दोसल्ला सम्मान पत्र र नगद 11,115 रुपियाँ सहित थपलियालाई सम्मान गरेको हो। त्यसै गरी प्रजातान्त्रिक आन्दोलनका अग्रणी महिला नेतृत्वलाई नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर 2 सम्मान गरेको छ। कार्यक्रममा राणा शासनको अन्त्य, तत्कालीन राजा महेन्द्रले 2017 सालमा जननिर्वाचित सरकारलाई अपदस्थ गरी एकदलीय तानाशाह लादेपछि प्रजातान्त्रिक समाजवाद, बहुदलीय व्यवस्था र वाक एवं अभिव्यक्ति स्वतन्त्रताका लागि सङ्घर्ष गरेका 7 महिला नेतृत्वलाई सम्मान गरिएको हो। नारी दिवसकै अवसर पारेर फागुन 24 गते झापा गोल्ड कपले अखिल नेपाल महिला फुटबल सङ्घकी अध्यक्षलाई सम्मान गरेको छ। डोमालाल राजवंशी रङ्गशालामा भइरहेको झापा गोल्ड कपको दोस्रो क्वार्टर फाइनल खेलको मध्यान्तरमा सङ्घकी अध्यक्ष वृन्दा देवानलाई नगद 11,000 रुपियाँ सहित सम्मान गरिएको महासचिव गजेन्द्र बहादुर पौडेलले जानकारी दिनुभएको छ। लामो समयदेखि महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै झापा गोल्ड कपले दमक निवासी देवानलाई सम्मान तथा पुरस्कृत गरेको हो। झापाको मेचीनगर नगरपालिका वडा नम्बर 9 रहेको होलीबेल अङ्ग्रेजी माबीले खोला सहितको जग्गाको 14 कट्ठा जग्गामा घेराबारा गर्न थालेको भन्दै स्थानीयले त्यसको विरोध गरेका छन्। वर्षौंदेखि चौरको रूपमा रहेको सो सार्वजनिक जग्गा हाल होलीबेल स्कुलले अतिक्रमण गरेको भन्दै उनीहरूले विद्यालयले सो जग्गा प्रयोग गर्न नमिल्ने बताउँदै आएका छन्। सार्वजनिक जग्गा व्यक्तिले प्रयोग गर्न नमिल्ने स्थानीय विमल काफ्लेको भनाइ छ। सार्वजनिक जग्गामा स्कुलले हस्तक्षेप गर्नु राम्रो नभएको र सो नदीले छोएका अन्य धेरै जग्गाहरूमा समेत अतिक्रमण भइरहेको उहाँको दावी छ। विद्यालयले जग्गा घेराबारा गर्न थालेपछि स्थानीयले सो क्षेत्रमा जग्गा अतिक्रमण नगर्न चेतावनी दिँदै सूचना पार्टीमा समेत सूचना टाँस गरेका थिए। यता होलीबेल माबीले सो जग्गा आफूले 9 अघि किनेको दावी गरेको छ। विद्यालयकी सञ्चालक अमृता प्रधानको नाममा सो जग्गा रहेको विद्यालयका प्रिन्सिपल सूरज कार्कीले बताउनु भयो। यसअघि मेचीनगर 10 स्थित हिमालय टोलका 14 घर परिवारले भूमाफियाकै कारण आफूहरू जग्गा विहीन हुनु परेको भन्दै पत्रकारलाई गुहारेका थिए। हात्तीपाइले रोगको औषधि सेवन अभियानको जिल्लामा तयारी सुरु गरिएको छ। 1 दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिरहेकाले 11 पटक अभियान सञ्चालन हुन लागेको हो। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले हात्तीपाइले रोग, यसबाट बस्ने उपाय, आम औषधि सेवन अभियान र अभियानका प्रभावहरूका बारेमा जिल्लाका 15 स्थानीय पालिकामा पुगेर सरकारवालासँग अन्तर्क्रिया कार्यक्रम गरिरहनु भएको छ। सन् 2020 नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल सरकारले गरे पनि केही जिल्लामा निवारण हुन नसक्दा अभियान थपिएको उहाँले जानकारी दिनुभएको छ। प्रदेश 1 झापा र मोरङमा यो कार्यक्रम सञ्चालनमा छ। यही फागुन 28 आम औषधि सेवन अभियान सञ्चालन हुने उहाँले जानकारी दिनुभएको छ। यसका लागि झापामा 600 स्वास्थ्य कर्मी र त्यति नै संख्यामा स्वास्थ्य स्वयंसेवी परिचालन गरिने तयारी गरिएको छ। जिल्लामा 8,43,000 नागरिकलाई औषधि सेवन गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले खाद्यान्न, इन्धन, उद्योग र औषधि लगायतका क्षेत्रमा बजार अनुगमन गरिने र कानुन विपरीत पाइएमा कडाइका साथ कानुनी कारवाही गरिने बताउनु भएको छ। उहाँले बजार अनुगमनबाट दुःख पाइयो भनेर कुप्रचार नगरिदिन उद्योगी व्यापारीलाई आग्रह गर्नुभएको छ। अनुगमनमा खटिने सरकारी टोली कसैको अनुचित प्रभावमा नपर्ने समेत उहाँले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयको हालै सरकारवाला संस्थाका प्रतिनिधिहरूको बैठकमा प्रजीय रिजालले बजार अनुगमनलाई नियमित निष्पक्ष र प्रभावकारी बनाउन संयुक्त अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। बैठकमा आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रजीय रुद्रप्रसाद नेउपानेले संयुक्त बजार अनुगमन कार्यको नेतृत्व गर्दै आउनु भएको छ। जिल्ला संयुक्त बजार अनुगमन टोलीका संयोजक रुद्रप्रसाद नेउपानेले उपभोक्तालाई गुणस्तर र तौलमा ठगी गर्ने, राजस्व छली गर्ने र कानूनले तोके बमोजिम दर्ता र नवीकरण नगर्ने व्यवसायीलाई तत्काल कारवाहीको दायरामा ल्याइने जानकारी दिनुभएको छ। बिरतामोडका शिक्षासेवी गणेश प्रसाद खनाल तथा बुध खनालले नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई 1,01,000 रुपियाँ सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ। मङ्गलबार आफ्नो विवाहको 60 वर्षगाँठको समारोहमा खनाल दम्पतिले उक्त घोषणा गर्नुभएको हो। खनाल बिरतामोड स्थित गोविन्द्र बहुमुखी महाविद्यालयका संस्थापक हुनुहुन्छ। 2017 साल फागुन 24 गते बुध भट्टराईसँग वैवाहिक सम्बन्धमा जोडिएका खनालले 32 वर्ष निजामती सेवामा रही अवकाशपछि 2053 सालमा गोविन्द्र बहुमुखी महाविद्यालयको स्थापना गर्नुभएको थियो। उहाँका 3 छोरा दीपक अस्ट्रेलिया तथा रूपक र उत्तम बिरतामोडमा अलग अलग शिक्षण संस्थाका सञ्चालक रहनु भएको छ। सहयोग घोषणा समारोहमा पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले महासङ्घको उपचार कोष 1 करोड रुपियाँ पुर्याउने लक्ष्य रहेको बताउनु भयो। कोषको ब्याजबाट पत्रकारहरू बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ। कोषमा हालसम्म 55,00,000 रुपियाँ भन्दा बढी रकम जम्मा भइसकेको महासङ्घले जनाएको छ। कोषमा सहयोग जुट्ने क्रम जारी छ।
राजनीतिक सामाजिक क्षेत्रमा महिलाहरूले जस्तै कार्यस्थलमा हुने हिंसाको शिकार विद्यार्थीहरू समेत हुने गरेको पाइएको छ। विद्यालय जाँदा यातायातकर्मी, यात्रु र आफ्नै पुरुष साथीदेखि शिक्षकसम्मले गरेको हिंसाका घटना अझै बाहिर आउन सकेका छैनन्। विद्यार्थीहरूको आवाजलाई कसैले नसुन्ने भएको कारण उनीहरू हिंसा सहन बाध्य हुनु परेको त्रिदेव बहुमुखी क्याम्पस चारालीमा शिक्षाशास्त्र संकायको स्नातक तह 2 वर्षमा अध्ययनरत छात्रा रोमा भट्टराईको गुनासो छ। उहाँ भन्नुहुन्छ,
म एउटा विद्यार्थी भएको नाताले चाहिँ मेरो कार्यस्थलमा हुने हिंसा मध्येमा चाहिँ मैले केही शिक्षकहरूबाट पनि हेराएको नजरले या छुवाएको नजरले धेरै हिंसा पाएको छु। त्यस्तै म सार्वजनिक बसमा कलेज जाने आउने गर्छु र सार्वजनिक बसमा काम गर्ने मान्छेहरूको छुवाईले या हेराइले धेरैचोटि म हिंसामा परेको छु। तर हाम्रो आवाज प्रमाण नहुने भएकाले हिंसामा जस्तै हाम्रो पछाडि कोही नभएको कारण चाहिँ हिंसामा परिरहेको महसुस भएको छ।
जनप्रतिनिधि लगायत हरेक क्षेत्रको नेतृत्वमा रहेका महिला नेत्रीहरू नै बढी कार्यस्थलमा हुने हिंसाको शिकार भएको बताउँदै भन्नुहुन्छ सामुदायिक वन उपभोक्ता महासङ्घकी केन्द्रीय सदस्य संगीता थापा।
सुरक्षित बाँच्नका लागि भनेर मैले 3 तहलाई मैले हेरेको छु। एउटा घर परिवार हो, दोस्रो समाज हो, त्यसरी अर्को स्थान भनेको चाहिँ मैले राजनीति क्षेत्रलाई पनि लिएको छु। राजनीति क्षेत्रभित्र पनि महिलाहरूको सहभागिता छ, त्यो पनि उहाँहरूको कार्यस्थल क्षेत्र हो भन्न म खोजिरहेको छु। र परिवारलाई पहिला परिवारभित्र त्यो खालको वातावरण सृजना भइसके पछाडि उनले समाजलाई पनि चाहिँ बाहिर निस्किनका लागि एउटा वातावरण सृजना गर्न पर्ने हुन्छ। किन भन्दा एउटा महिलाले चाहिँ म एउटा सामुदायिक अभियानमा काम गर्ने मान्छे हो, म महिनामा चाहिँ 25 दिन बाहिर बस्छ। तर मलाई त्यही ठाउँमा पुरुष 30 दिन बस्दा पनि फरक पर्दैन, तर म 1 रात कहीँ गएर बस्ने भने मेरो लागि प्रश्न उठ्छ भने मलाई त्यो हरेक हिसाबले मलाई हिंसा भएको हुन्छ। त्यहाँ किन बस्यौ, कोसँग बस्यौ, यी सारा प्रश्नहरूले मलाई एकदम हतोत्साही बनाउँछ। त्यो खालको वातावरणबाट मुक्त हुनका लागि मैले पहिला घर अनि समाज त्यस पछाडि अन्य ठाउँमा हामीले मैले वातावरण भयो भने म त्यो ठाउँमा आफूले चाहेको अनुसारको काम गर्न सक्छु, मलाई त्यस्तो लाग्छ एउटा। अर्को चाहिँ मैले विशेष गरी अहिले चाहिँ हाम्रो झापाकै सन्दर्भमा हेर्ने भने 15 स्थानीय तहमा अहिले भनौँ 15-13 चाहिँ स्थानीय तहमा चाहिँ महिलाहरू उपप्रमुख भएर काम गर्नु भएको छ। त्यहाँ उपप्रमुखको जम्मा संविधानले व्यवस्था गरे अनुसार 8 चाहिँ जिम्मेवारीमा उहाँले काम गर्नुपर्ने हुन्छ, तर अहिले पनि महिलाहरूले त्यो ठाउँमा आफ्नो संविधानले दिएको अधिकार अनुसार पनि काम गर्न स्वतन्त्र रूपले पाउनु भएको छैन। अहिले पनि उहाँहरूलाई चाहिँ त्यो कामका लागि प्रमुखलाई जो पुरुष हुनुहुन्छ नि त त्यहाँनिर उहाँहरूसँग त्यो अनुमति लिएर लिएर काम गर्नु खालको वातावरण अथवा अनुमति भन्दा पनि त्यो वातावरण सिर्जना गर्नु पर्यो क्या. सहजले त्यो खालको हामी देख्दैनौँ. त्यसले गर्दाखेरि चाहिँ पहिले पनि महिलाहरू त्यहाँ सुरक्षित रूपबाट आफ्नो कार्य चाहिँ सम्पादन गर्न सकिरहेको छैन भन्ने मलाई लाग्छ. त्यहाँ पनि अझ हामीले मसिनो ढङ्गले बुझ्नु जरुरी छ. कतिपय ठाउँमा चाहिँ म न्याय सम्पादनको क्षेत्रमा बसेर काम गर्ने, म द्वन्द्व रूपान्तरण संस्थामा पनि भएको हुनाले मैले चाहिँ न्याय कमिटीसँग बसेर मजाले काम गरेका छु यो 4 वर्षमा र मैले त्यो अनुभूति पनि पाएको छु. उहाँहरूले कति व्यक्त गर्नु भएको छ त्यो एउटा चाहिँ अनुसन्धानको विषय बनाउनु पर्छ भन्ने पनि मलाई लाग्छ. त्यो उहाँहरूको स्वतन्त्र रूपले अहिले पनि त्यहाँ पनि हिंसा छ भन्ने मलाई लाग्छ होइन. र सँगसँगै के हो त भन्दाखेरि अहिले हामीले सामुदायिक वनमा चाहिँ हरेक कामहरू गर्नका लागि वन कार्यालयबाट चाहिँ हामीले कामहरू लिनुपर्छ. यो कानुनी कुराहरू हो. उहाँहरूसँग चाहिँ जानुपर्छ, चाहिँ भेटघाट गर्नुपर्छ अनि त्यहाँ स्वीकृति लिनुपर्ने ठाउँमा उहाँहरूको कतिपय ठाउँमा सिग्नेचरको आवश्यकता हुन्छ, त्यहाँ जानुपर्ने हुन्छ. अहिले पनि वन कार्यालयको चाहिँ तलबहरू न सेक्टर वन कार्यालयहरू भयो अथवा रेन्ट पोस्ट भनौँ, त्यहाँनिर चाहिँ अब वन प्राविधिकहरू सहयोग रूपमा बस्नुहुन्छ. उहाँहरूको लागि छुट्टै क्वार्टर अथवा अफिस त्यो देखिन्न कि, कोठामा भाडा लिएर बस्नुभएको हुन्छ. र सामुदायिक वनमा चाहिँ अध्यक्ष सचिव मध्ये एकजना महिला हुने चाहिँ कानुनी व्यवस्था छ. महिलाहरू प्राय ठाउँमा अब प्रमुखमा त अहिले पनि महिलाहरूलाई चुनौती नै छ, हामीले देखेका छैनौँ. अनि सचिवमा महिलाहरू लाने गर्ने अध्यक्षमा भन्दा पनि, अनि सचिवको थुप्रै जिम्मेवारी कामहरू हुन्छ. त्यहाँ चाहिँ त्यो सेवा प्रदान गर्न जानको लागि कोठामा बिहान बेलुका अब जान पर्ने हुन्छ कतिपय अवस्थामा, अनि ढोका ढकढकाउनु पर्ने कि, त्यो खालको एउटा चाहिँ त्यो पनि हाम्रो लागि सामुदायिक वन क्षेत्रमा पनि प्राविधिकहरूसँग काम गर्नका लागि त सुरक्षित अवस्था छैन. मैले कतिपय ठाउँमा चाहिँ उहाँहरूले म सामुदायिक वनभोज महासङ्घको केन्द्रीय सदस्य भइसक्दै कति महिलाहरूले गुनासो गर्नुहुन्छ कि, त्यस कारणले त्यहाँ पनि मलाई त ढकढकाउँदै सुतिरहेको अवस्थामा जान मलाई कति कठिनाई हुन्छ म्याडम भनेर भन्नुहुन्छ कि. त्यस कारणले गर्दाखेरि त्यहाँ पनि एउटा चाहिँ चुनौती छ. त्यो त्यहाँ पनि हामीले एक खालको वातावरण सृजना गर्नपर्छ.
कार्यस्थलमा हुने हिंसा यत्रतत्र सर्वत्र छ. यो जुनसुकै पेसा वर्ग र क्षेत्रमा रहेको सूर्योदय टेलिभिजन कि म्यानेजिङ डाइरेक्टर विष्णु मैनाली भन्नुहुन्छ.
भन्ने बित्तिकै लुगा र शृङ्गारै मात्रै होइन, चेतना र शिक्षा हुनुपर्छ. तर मलाई त्यो लाग्थ्यो, तर त्यो मात्रै होइन रहेछ, पूर्ण होइन रहेछ. चेतना जतिसुकै पढे लेखे भए पनि हिंसा चाहिँ कार्यस्थलमा हुन्छै हुन्छ. त्यो महिलाहरूलाई पनि कति महिलालाई थाहा हुन पनि सक्छ, नहुन पनि सक्छ. कुन कुन कार्यस्थलमा धेरैको चाहिँ ध्यान कहाँ जान्छ भन्दाखेरि चाहिँ तल्लो के अरे श्रम गर्ने महिलाहरूमा मात्रै हिंसा भन्ने चाहिँ हाम्रो दिमाग छ, तर त्यो होइन. मैले चाहिँ फरक तरिकाले मैले आफूले अनुभूत गरेको कुरा पनि म सेयर गर्न चाहन्छु. म मेरै आफ्नो कार्यस्थल टेलिभिजनमै काम गर्दा पनि मैले त्यहाँ हिंसा देखेँ. सिनियर र जुनियर अनि काम गराइदिन्छु र सिकाइदिन्छुको न्युमा पनि थियो. तर मैले पनि महिला स्टाफहरूलाई चाहिँ म तिमीहरूसँग छु किनभने मेरो लेभलसम्म आइपुग्नु अलिकति तल्लो लेभलको चाहिँ स्टाफहरू अलिक गाह्रो हुन्थ्यो होला सायद. तर मेरोसँगको अलिकति देखेपछि त्यहाँनिर स्वतःकम्मा मैले पर्सनल काउन्सिलिङबाट गरेँ. मैले यो सबै धेर सेयर गर्न चाहिँ जस्तै अब हिंसा हुने क्षेत्र कहाँ हो भन्दा आध्यात्मिक क्षेत्र, जुन हामीले चाहिँ एउटा चाहिँ तीर्थस्थल मन्दिर भनेर भन्छौँ, तर पनि त्यहाँ गुरुबाट पनि हुनसक्छ. र गुरुबाट हामीले हिंसा भन्ने बित्तिकै चाहिँ हामी हाम्रो दिमागमै बलात्कार भन्ने छ, होइन. हेराइ पनि हो नि त, अनयुजुअल हेराइ हो, अनयुजुअल टच हो भने अब कार्यस्थलमा सिनियर जुनियरले पनि काम गरिरहेको छ ठिकै छ नि बहिनी भनेर भन्छ, त्यो एउटा हेरेसमेन्ट हो. यस्तो खालको पनि हिंसा हुन्छ भन्ने कुरा हामी दिदीबहिनीहरूलाई थाहा छैन र भन्ने कि नभन्ने भन्ने पनि थाहा छैन. त्यस्तै हामी बौद्धिक स्तरमा पढाइले मात्रै कहाँ पुग्दो रहेछ र हिंसा कम हुनलाई. हामी मेडिकल लाइन भन्छौँ, डक्टर भन्छौँ, नर्सेस भन्छौँ, तर पनि त्यहाँ थेसिस पास गर्ने पास गराइन्छु भन्ने न्युमा त्यहीँनेरि पनि हुन्छ. र त्यो डरले अनि त्यो हाइली एकाडेमिक ठाउँमा यो हिंसाका कुराहरू हुँदैन भनिँदैन भनेपछि हिंसा कहाँ हुँदैन, सबैतिर हुन्छ. तर हामीले के हो भने यो हिंसा अहिले भन्नुभयो पालिकाले गर्नेहरूले, पालिकाले मात्रै नै यो राष्ट्रिय लेभलमा पालिका पालिका हुँदै नेसनल मिडिया हुँदै अनि पम्पलेट्स हुँदै सबैतिर, किन हामी सबैतिर एकैचोटि जान सक्दैनौँ. अनि जस्तो फिल्मी क्षेत्र भनौँ हामीले, अब अहिले अनेक कुराहरू आइरहेको छन्.
आदरणीय श्रोता, अन्य क्षेत्रमा भन्दा बढी राजनीतिक क्षेत्रमा हिंसा हुने गरे तापनि कतैबाट आवाज उठ्न नसकिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोटकी नगर अध्यक्ष रन्जु प्याकुरेलको भनाइ छ. उहाँले कार्यस्थलमा हुने हिंसा प्रशस्त भए पनि सोको बारेमा जानकारी नहुँदा आवाज उठाउन नसकिरहेको बताउनुहुन्छ.
मैले बुझेको चाहिँ अहिलेसम्म के भने हिंसा किन हुन्छ भन्ने कुरा क्या. जब मान्छे सचेत हुन्छ, जब मान्छेमा चेतना पैदा हुन्छ, उसले हिंसा गरेको हो कि होइन भन्ने कुरा बुझ्न थाल्छ, अनि मान्छेले हिंसा महसुस गर्छ. जसलाई चेतना हुँदैन उसले हिंसाको महसुसै गर्दैन. हिंसाको महसुसै गरेन भने ऊ हिंसामा परेको छैन भन्न पनि सकिँदैन फेरि. र अर्को कुरा के छ भने महिलाहरूले काम गर्दा, जस्तो मैले मेरो कार्यक्षेत्रमा काम गर्दाखेरि एउटा महिलाले चाहिँ कुनै किसिमको निर्णय गर्न सक्दिनँ भन्ने खालको भावना पुरुषहरूमा, जतिसुकै पढे लेखेको भए पनि, जति विद्वान भए पनि, जति राजनीतिमा अगाडि बढे पनि, जुनसुकै क्षेत्रमा अगाडि बढे पनि, ती मानिसहरूमा यथावत छ. एकदम जति अगाडि बढा छन्, जति पढे लेखेका छन्, जति धेरै समाज बुझेका छन्, त्यस्ता मान्छेहरूमा अलिक बढी हुन्छ त्यो हिंसा गर्ने प्रवृत्ति बढी हुन्छ. राजनीति क्षेत्रमा महिलाले काम गर्न सक्दैनन् भन्ने खालको धारणा चाहिँ त्यस्ता मान्छेहरूमा बढी देखेको छु अहिलेसम्म मैले. बरु सामान्य मान्छेहरूले हामीलाई अलि मानेका हुन्छन्, उनीहरू गर्न सक्ने रहेछन्, यहाँसम्म पुगेका रहेछन् भन्ने हिसाबले बुझा हुन्छ. तर बुझेको मान्छेले चाहिँ अलि बढी हिंसा गरेर हुन्छ हामीलाई. तर त्यो कुरा हामी व्यक्त गर्न सक्दैनौँ र गरिराखेका पनि छैनौँ कति ठाउँमा, होइन. फेरि कस्तो हुन्छ भने हामीले हिंसा भयो मलाई, तपाईँले किन मलाई यसरी बुझिदिनु भयो, तपाईँहरूले किन यसरी बुझ्नु भनेर भन्यो भने तपाईँ जतिको मान्छेले यस्तो कुरा बोल्ने हो भनिन्छ क्या. त्यो तपाईँ जतिको भन्ने शब्दमा नै ठुलो हिंसा लुकेको देखेको छु मैले. त्यही शब्दले नै हामीले हिंसा गरिरहेको हुन्छ. अनि हामीले आफ्नो कुरा व्यक्तै नगर्नु भनेर पहिला हाम्रो मुख ताला लागेको हुन्छ क्या, त्यसरी लाउन खोजिन्छ. र यस्ता यस्ता कुराहरू अरू पनि छन्. कस्तो छ भने महिलाहरू पनि जस्तो हामी अब कार्यक्रममा जान्छौँ, आफ्ना कुरा राख्छौँ होइन, अनि स्टेजमा राखिन्छ, एउटा सम्मान दिन्छ समाजले त्यो कार्यक्रममा, भने त्यहाँ आएका अरू महिलाहरूलाई पनि हामी जस्तो बन्न पाए हुन्थ्यो भन्ने धेरै इच्छा हुन्छ. तर ती महिलाहरूलाई चाहिँ अब त्यतिकै त बन्नु सकिँदैन. क्षमता भएका पनि हुन्छन् कतिजना महिलाहरू, तर पनि आउन सकेका हुँदैनन् क्या. उहाँहरूसँग हामीले कुरा गर्छौँ, श्रीमानले मलाई त्यो काम गर्न दिनुहुन्न भन्नुहुन्छ. त्यो श्रीमान चाहिँ को हो भन्दाखेरि, भरे त्यही श्रीमानले चाहिँ हामीलाई त्यहाँ लगेर राखेको, कार्यक्रम सञ्चालन गर्ने, त्यहाँको म्यानेजमेन्ट गर्ने सबै मान्छे चाहिँ उहाँकै श्रीमान हो फेरि. अनि हामी पार्टीमा छौँ, पार्टीका नेताहरू हुनुहुन्छ, उहाँहरूले आफ्नो श्रीमतीलाई कहिले पनि त्यो पार्टीको कार्यक्रममा इन्भल्भ गराउनुहुन्न, उहाँहरूलाई केही पनि थाहा छैन. अनि हामी चाहिँ अलिक ढिलो पुग्यो भने यति बेला आउने हो अध्यक्ष, भरे यति बेला आउने हो भरे थर्काएको पनि हुनुहुन्छ है कतिपल्ट. तपाईँ घरको श्रीमती पनि ल्याउनुहोस् कहिले काहीँ, तपाईँको श्रीमतीले पनि राजनीति सिक्नुपर्छ, तपाईँ के गर्दै हुन्छ उहाँले पनि बुझ्नुपर्छ भनेर हामीले यस्ता कुराहरू भन्ने गरेका छौँ. यथार्थमा भन्ने हो भने महिलाहरूले हिंसा मुत्र मुक्त भएर काम गर्नको लागि म कुन जेन्डरको हुँ भन्ने कुरा बिर्सिदिनुपर्छ. पहिलो कुरा, म महिला हुँ भनेर सम्झेर म मैले हुँ, म अलिक कमजोर छु, म नम्र छु, मैले सानो हुनुपर्छ भनेर हामी गयौँ भने हामी कहिले पनि हिंसामुक्त हुँदैनौँ. मेरो जेन्डरै बिर्सिदिनुपर्छ. म कहिले काहीँ अब मिटिङ हुन्छ, कहिले होटलमा बोलाउनु हुन्छ क्या, अब मिटिङ गर्ने ठाउँ त कहीँ कहीँ हुन्छ नि त, कि अब गोप्य मिटिङ गर्नुपर्ने हुन्छ, कहिले कुनै कुराको सेटिङ गर्नुपर्ने हुन्छ, अनि त्यो होटलमा चिया खान जाँदाखेरि उहाँहरूले बोल्ने त गलत इन्टेन्सनले उहाँले पनि बोलाएको होइन, हामी पनि गएको होइन नि त. तर बुझ्ने मान्छेले त मलाई एउटा पार्टीको कार्यकर्ता भन्दै गर्दा हामी चिया खाने नियतले गएका हुन्छौँ. अब होटल भन्ने बित्तिकै सबै गलत ठाउँ त हुँदैन. अब जस्तो यहीँ आयौँ हामी, यहाँ पनि होटलै हो नि त, हामी आएर कार्यक्रम गरिरहेका हुन्छौँ. हो त्यस्तो ठाउँमा गएर गर्दाखेरि चाहिँ एउटा सर्वसाधारण मान्छेले जसले बुझ्दैन, सामान्य मान्छे हुन्छ, त्यसले त हामीले त्यहाँ पसेर निस्किँदा त गलत बुझेको हुन्छ नि. हो त्यस्तो ठाउँहरूमा हामीलाई नबोलाइयोस्, त्यस्तो ठाउँमा गएर हामी चाहिँ तपाईँहरूसँग मिटिङ गर्दैनौँ भन्नु हुँदैन. हामीले भन्नु भएन किनभने त्यहाँ मैले मेरो जेन्डर बिर्सेर जानुपर्छ. त्यो ठाउँमा म महिला हुँ, मलाई उसले वा त्यसरी बोलाइयो र म त्यो मिटिङमा गएँ भन्ने कुरा मैले त्यो बिर्सेर मनमा धक राखेर गएँ भने म हिंसामा पर्छु. म हिंसा, मलाई कसैले हिंसा गर्न सक्दैन, म आफू क्षमता मान्छु. कसैले मलाई नराम्रो नजरले हेरिहाल्यो भने पनि म त्यसको विद्रोह गर्न सक्छु, त्यो मलाई थाहा छ. म आफू त कन्फिडेन्ट छु नि त. समाजमा त्यो खालको कन्फिडेन्ट भएका मान्छेहरू धेरै कम छन् र महिला दिदीहरू बहिनीहरू पनि धेरै कम हुनुहुन्छ. र महिला दिदी बहिनीहरूले पनि हरेक क्षेत्र, मैले अहिले नै अघि नै भने पनि होइन, यही कुरालाई चाहिँ मध्यनजर गरौँ. म कुन जेन्डर हुँ, म महिलै हुँ, मेरो जेन्डर महिला हो. महिलालाई जहिले निहुरिनुपर्छ, जहिले डराउनुपर्छ, जहिले धक मान्नुपर्छ. समाजको लोकलाज इज्जत राख्ने जिम्मेवारी मेरो मात्रै हो भनेर नबुझौँ, सबैको जिम्मेवारी हुन्छ. त्यसो गर्दा हिंसामुक्त पनि भएर काम गर्न सकिन्छ र अरूलाई पनि आफू जस्तो बनाएर अरूलाई पनि उत्प्रेरणा प्रदान गरेर काम गराउन सकिन्छ भन्ने मेरो बुझाइ छ.
कार्यस्थलमा हुने हिंसा धेरै भए पनि यसलाई पुष्टि गर्ने प्रमाण अभावका कारण हालसम्म कसैले पनि पालिकाको न्यायिक समितिमा उजुरी नगरेको बिर्तामोड नगरपालिकाकी न्यायिक समिति सदस्य टिका लामी झाने भन्नुहुन्छ. उहाँले कर्मचारीभित्र पनि समान तहका महिला र पुरुष बीचमा गरिने कार्यस्थलको व्यवहार नै फरक रहेको बताउनुहुन्छ. उहाँ कर्मचारीभित्र पनि समान तहका महिला र पुरुष बीचमा गरिने कार्यस्थलको व्यवहार नै फरक रहेको बताउँदै भन्नुहुन्छ.
व्याख्या त गरियो, तर यो चाहिँ महिला हिंसा अन्तर्गतकै एउटा स्वरूपको रूपमा चाहिँ हामीले लिनुपर्छ, किनभने कार्यस्थलमा हुने हिंसाको बारेमा चाहिँ छुट्टै व्याख्या गरिएको छैन. जस्तो सजाय अरू हिंसामा हुन्छ त्यस्तै नै सजाय हुन्छ. तर पनि खास गरी कार्यस्थलमा हुने हिंसाका सम्बन्धमा चाहिँ कानुनी कारवाहीका रूपमा 90 दिनभित्रमा प्रमाणसहित उजुरी गरिसक्नुपर्ने व्यवस्था छ. तर यहाँ चाहिँ हिंसा नै हुँदा चाहिँ कस्तो खालको हिंसा हुन्छ त भन्दाखेरि, जस्तो कार्यालयमा काम गरिरहँदा आफूभन्दा ठुलो पदमा बसेकाले अप्रत्यक्ष रूपमा यौनजन्य दुर्व्यवहार गर्ने जस्तो महिलालाई पनि कामको जिम्मेवारी तोक्ने विषयमा चाहिँ पुरुषको भन्दा यिनीहरूले गर्न सक्दैनन्, यिनीहरूलाई चाहिँ यो जिम्मेवारी दिउँ भनेर चाहिँ अलिक जिम्मेवारीमा पनि चाहिँ फरक व्यवहार गर्ने खालको दुर्व्यवहारहरू हुने होइन। त्यस्तै गरेर कार्यालयमा हुने महत्त्वपूर्ण बैठकहरूमा चाहिँ कमै मात्रामा मात्रै महिलाहरूलाई उपस्थित गराइन्छ। धेरै सबै ठाउँमा त्यस्तो त हुँदैन, तर पनि त्यस्तो फिल चाहिँ धेरै ठाउँको साथीहरूले मलाई भन्नुभएको छ, त्यही भएर नै मैले बोलेको हो। र सबैभन्दा ठुलो समस्या चाहिँ के छ त भन्दा जुन हामीलाई ती हिंसाहरू हुन्छन्, अब हिंसाको व्याख्यामा चाहिँ एकोरो हेरेमा पनि हिंसा हुने चाहिँ नजानिदो तरिकाले चाहिँ आफूलाई छुँदा अथवा आफूलाई चाहिँ फिजिकल टच गर्दा चाहिँ त्यो व्यवहारमा फरक आयो भने त्यो पनि हिंसा हुने भनेर व्याख्या चाहिँ गरियो, तर त्यसको सजाय त्यसको चाहिँ उजुरी गर्नुपर्दाखेरि चाहिँ प्रमाणसहित पेश गर्नुपर्ने हुँदाखेरि त्यो भएर पनि हिंसाले चाहिँ प्रशय पाइरहेको भन्ने कुरा चाहिँ अलिकति बुझ्नुपर्ने हुन्छ। किनभने प्रमाण के हुन्छ त, कार्यस्थलमा हिंसा हुन्छ, उसले आँखा झिम्काउँछ, हेर्छ, छुक्छ, तर त्यसको प्रमाण चाहिँ महिलाहरूले कसरी जुटाउने त, यो चाहिँ एकदमै ठुलो समस्याको विषय छ। त्यो भएर पनि उजुरीहरू धेरै नआएका हुन सक्छन्। र जस्तो महिला कर्मचारी छ अनि त्यहाँ सेवा लिन आउने सेवाग्राहीले पनि महिला चाहिँ पदमै छ, हाकिमै महिला छ भने पनि उसलाई बोल्ने शब्दहरू, उसलाई प्रयोग गर्ने शब्दहरू, उसले सेवा लिइरहँदाखेरि उनीहरूलाई गर्ने व्यवहारहरू एकदमै फरक हुन्छ। पुरुष छ भने ऊ सुरुदेखि नै नमस्कार सर भन्दै आउने हुन्छ, तर कतिपय अवस्थामा चाहिँ कुर्सीमै बसेको महिला हाकिम छ भने पनि हाकिम साहब कता हुन्छ, खोइ महिलाको चाहिँ जिम्मेवारी माथि नै क्वेसन उठ्ने गरिकनको चाहिँ व्यवहार सेवाग्राहीको पनि हुन्छ। र म चाहिँ खास गरी न्यायिक समितिमा काम गर्ने भएको हुँदा न्यायिक समितिमा अहिलेसम्म त्यो प्रमाण जुटाउनु पर्ने कारण अप्ठ्यारो भएर हो, या त हामीले उजुरी गर्छौँ र भोलि फेरि त्यही कार्यालयमा गएर त्यही कुर्सीमा गएर काम गर्नुपर्ने हुन्छ, र आज चाहिँ मेरो कुरा बाहिर आयो भने भोलिदेखि मैले त्यहाँ गएर कसरी काम गर्ने, ममा हुने व्यवहारै अलग छ, अरूले हेर्ने दृष्टिकोण पनि अलग हुन्छ, किनभने एउटा कुरा उठायो भने दोष उसकै हो भन्ने आरोप पनि आइलाग्छ भन्ने किसिमको डरले पनि धेरै उजुरीहरू बाहिर नआएका हुन सक्छन्। तर कार्यालयमा हुने कार्यस्थलमा हुने हिंसाहरू चाहिँ बढिरहेकै लाग्छ, किनभने व्यक्तिगत रूपमा भन्ने साथीहरू चाहिँ धेरै हुनुहुन्छ, तर कानुनी रूपमै कारवाहीको रूपमा लु यसलाई चाहिँ यसो गरौँ न त, निवेदनै दिएर चाहिँ यसलाई सजायकै भागी बनाऊ न त भन्ने कुरामा चाहिँ उहाँहरू कहिले पनि अगाडि बढ्नुहुन्न। त अहिलेसम्म बिर्तामोड नगरपालिकामा न्यायिक समितिमा यसरी कार्यस्थलमा हुने हिंसा नै भनेर चाहिँ अहिलेसम्म निवेदन दर्ता भएको छैन, र यसलाई उजुरी दर्ता गर्नकै लागि कार्यस्थलमा हुने हिंसालाई चाहिँ उन्मूलन गर्नकै लागि अथवा न्यूनीकरण गर्नकै लागि चाहिँ के गर्नु पर्यो भन्दा त सबैभन्दा पहिला त कार्यस्थलमा हुने हिंसा के हो त्यो चाहिँ बुझाउनु पर्यो, केसम्मको हिंसा चाहिँ कार्यस्थलमा हुने हिंसा हो र उसलाई चाहिँ कस्तो सजाय हुन्छ भन्ने कुरा चाहिँ सबै महिला कर्मचारीहरूलाई एकचोटि त्यो चाहिँ उहाँहरूलाई सबैलाई चेतनाकै अभाव पनि हुन सक्छ, किनभने के सजाय हुन्छ भन्ने कुराको पनि उहाँहरूलाई जानकारी नहुन सक्छ, काम गर्नुपर्छ दिनभरि अनि त्यतातिर हुन्छ होइन। तर यसलाई उन्मूलन गर्नको लागि चाहिँ खास गरी यो प्रमाण जुटाउने कुरामा चाहिँ कसरी जुटाउन सकिन्छ भन्ने कुराको चाहिँ जानकारी उहाँहरूलाई हुनुपर्छ।
घरेलु हिंसा, बाल विवाह, बहुविवाह, हत्या र अन्य हिंसाका घटनाका मुद्दाहरू जिल्ला प्रहरी कार्यालय झापामा दर्ता भए पनि आजसम्म कार्यस्थलमा हुने हिंसाका घटना एउटै पनि नआएको प्रहरीको तथ्याङ्कले देखाएको छ। इलाका प्रहरी कार्यालय अनारमुनिका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले कार्यस्थलमा हुने हिंसा तथा यौनजन्य दुर्व्यवहार निवारण ऐन 2071 कार्यस्थलको हिंसाको उजुरी गर्ने निकाय जिल्ला प्रशासन कार्यालयलाई तोकिएको बताउँदै उहाँले आफूलाई सो मुद्दा हेर्ने अधिकार नभएको बताउनुभयो। उहाँ भन्नुहुन्छ, यौनजन्य दुर्व्यवहार निवारण ऐन 2071 कार्यस्थलको हिंसाको उजुरी गर्ने निकाय जिल्ला प्रशासन कार्यालयलाई तोकिएको बताउँदै उहाँले आफूलाई सो मुद्दा हेर्ने अधिकार नभएको बताउनुभयो।
हामीले सर्वप्रथम हिंसा र कार्यस्थलमा हुने हिंसा यो दुईवटाको बिचमा चाहिँ फरक स्पष्ट छुट्याउन सक्नुपर्छ। सबैलाई एउटै खाडलमा हालेर हामीले अनुसन्धान गर्न थाल्यौँ, हेर्न थाल्यौँ भने त्यो भेग भएर जान्छ। त्यस कारणले गर्दाखेरि हिंसाको सम्बन्धमा र कार्यस्थलको हिंसाको सम्बन्धमा एक्टिभिस्टदेखि लगाएर कानुन व्यवसायहरू र प्रहरी प्रशासनहरू पनि सबै चाहिँ क्लियर हुनुपर्छ हामीले हिंसामुक्त हुनको लागि। र दोस्रो कुरो, यो कार्यान्वयन पक्ष चाहिँ अलिकति अप्ठ्यारो रहेको छ। किन अप्ठ्यारो रहेको छ भन्दाखेरि, कानुनले के भन्छ भन्दाखेरि, यसको कार्यान्वयन पक्ष कार्यान्वयन सुरु किनारा गर्ने र फैसला गर्ने अनुसन्धान गर्ने फैसला गर्ने कार्यले चाहिँ सिरोकारले र सिरोसापले गर्नुहुन्छ। तर पब्लिक चाहना के हुन्छ भन्दाखेरि, स्थानीय तहबाटै सम्बोधन होस् यो विषयमा, स्थानीय तहबाटै हामीले नजिकै गाउँघरबाटै यो कामहरू गर्न पाइयोस् भन्ने हुन्छ। त्यो कारणले गर्दाखेरि यसको अनुसन्धान गर्ने र अनुसन्धान गर्ने निकाय चाहिँ प्रहरी प्रशासनमा दियो भने यो चाहिँ अलिक सहज र दबेर रहेका हिंसाका कुराहरू उजागर भएर आउँछन्, जसलाई सम्बोधन गर्न सकिन्छ। त्यसै गरी यसलाई अब हामीले हेर्ने हो भने, अहिलेको परिवेशमा हेर्ने हो भने, यो 2071 सालमा जुन बनेको कानुन, अब कतिपय प्रहरी प्रशासनलाई पनि थाहा छैन र कतिपय हाम्रा कानुन व्यवसायहरूलाई पनि यो कानुनकै बारेमा स्वयंमा अज्ञानता रहेको देखिन्छ। यो विषयमा कतिपय वकिल साहबहरूसँग सोद्धाखेरि त्यति स्पष्टसँग व्याख्या गर्न नसकिराखेको, थाहा नभएको अवस्थाले गर्दाखेरि पनि हामी चाहिँ कानुनको कार्यान्वयनमा हामी जान सकिराखेको छैन। भन्न त भनिन्छ कानुनको अज्ञानता क्षम्य हुँदैन, राज्यले कानुन बनाइदिन्छ, तर कानुन बनाइसकेपछि त्यो कानुनको पालना भयो भएन, अथवा त्यो कानुन हामीले समाजमा जो जुन हाम्रो टार्गेट ग्रुप हो त्यो टार्गेट ग्रुपसम्म त्यो कानुनको बारेमा हामीले बुझायौँ कि बुझाएनौँ, बुझाउन सक्यौँ सकेनौँ, त्यसको बारेमा प्रचार प्रसार गरेको गरेनौँ, त्यो हुनु जरुरी छ, प्रचार प्रसार हुनु जरुरी छ। र यी सम्बन्धमा यी यस्ता कानुनहरू छन् है भनेर ग्रास रुटमै जसको लागि हामीले त्यो कानुन बनाइएको हो त्यो निकायसम्मै गएर, त्यो ठाउँसम्मै गएर, त्यही ग्राउन्डमै गएर हामीले अनुशिक्षण प्रशिक्षण लगायतका कार्यक्रमहरू गरेर यो सम्बन्धमा हामीले जानकारी गराउन सक्यौँ भने मात्र कार्यस्थलमा हुने हिंसाका घटनाहरूबाट मुक्त हुन्छ र हुने घटनाहरूलाई पनि उजागर भएर कार्यान्वयन गर्न अथवा त्यसलाई कानुनको दायरामा ल्याउन सकिन्छ।
कार्यस्थलमा हुने हिंसाको कानुन लहरमा आएको हुँदा अव्यवहारिक रहेको र यसलाई संशोधन गरिनुपर्ने नेपाल बार एसोसिएसन झापाकी सचिव हेमकला कटेल बताउनुहुन्छ। उहाँले कार्यस्थलमा हुने हिंसाको विरुद्धमा उजुरी हुने विषयमा जानकारी नभएको कारण घटनाको खासै चर्चा नहुने गरेको उहाँको अनुभव छ। उहाँले कानुन बनाउने व्यक्तिले नै आत्मशुद्धिकरण गर्दै कानुनमा सुधार गर्नुपर्ने औल्याउनु भयो। उहाँ भन्नुहुन्छ,
जब कार्यस्थल चाहिँ एउटा शान्तिपूर्ण ढङ्गको र हिंसामुक्त कार्यस्थल नहुने भने महिलाहरूले कुनै पनि काम गर्न सक्नुहुन्न भन्ने कुरालाई अनुभूति गर्दै यो चाहिँ कार्यक्रमको आयोजना गरिएको छ। तर कार्यस्थलमा हुने हिंसा एकातिर यसलाई कानुनले कसरी समेटेको छ अनि कार्यस्थलमा हुने हिंसा र कानुनको बिचको अमिल्दोपना के छ भन्ने कुरामा म यहाँहरू बिचमा जान्छु। सहभागी साथीहरूले के हो भन्दाखेरि, कार्यस्थलमा हुने यौनजन्य हिंसा निवारण 2071 आएको छ, यसमा हामी कोही पनि प्रवेश गर्न सकेनौँ। हामी कानुन के छ भन्ने कुरो हामीलाई पनि जानकारी छैन, किनभने राज्यले यो कुरा सबैजना नागरिकले कानुन जान्नुपर्छ भनेर चाहिँ भन्ने, कानुनका मान्य सिद्धान्तहरू चाहिँ सबैले कानुन जान्नै पर्छ भन्ने, तर जनताहरूलाई सुसूचितै नगर्ने एउटा स्थितिले गर्दाखेरि हामी यत्र दिगत मान्छेहरूलाई पनि यो विषय थाहा छैन, यो एउटा अवस्था छ। र अहिले के हो भन्दाखेरि, यो जुन कानुन बनेको छ कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण 2071 जुन बनेको छ, यो ऐनले केवल कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारलाई मात्रै कोड गरेको, हिंसालाई यसले कोड गर्न सकेकै छैन। र हामीसँग के हो भन्दाखेरि, हिंसा छन्, यौनजन्य दुर्व्यवहार कम्ती नै छन् त्यहाँभित्र। किन भन्दाखेरि, हिंसा चाहिँ एउटा एकातिर महिला विरुद्ध हुने हिंसा भनेर आउनुपर्छ भन्ने जनमानसको विषय थियो, घरेलु हिंसा कसुर सजाय ऐन भनेर आइदियो। अब यता चाहिँ कार्यस्थलमा हुने हिंसालाई निरूपण गर्नका लागि कानुन बनाउनु भन्ने जरुरी छ, यौनजन्य हिंसा निरूपण गर्ने भनेर कानुन आइयो। यो कानुन बनाउन जाने मान्छे नै लहरमा गएर कानुन बनाइराखेको छ कि जबकि कार्यस्थलमा यौनजन्य हिंसा भयो भनेर हामीले भन्नुपर्ने जरुरी नै छैन कि मुलुकी फौजदारी संहिताले नै जबरजस्तीकरणी र त्यसमा आशय जबरजस्तीकरणीको उद्योगमा सजाय गर्ने अवस्था छँदैछ, यसलाई यतापट्टि ल्याउनु पर्ने अवस्थै छैन। एकातिर यो स्थिति छ भने अर्कातिर के छ स्थिति भन्दाखेरि, कार्यस्थलमा हुने यौनजन्य हिंसा गुनासो र उजुरी, गुनासो सुन्ने अधिकारी भनेर कार्यालय प्रमुखलाई गुनासो सुन्ने अधिकारीको रूपमा राखिदियो कानुनले, अनि उजुरी सुन्ने अधिकारी भनेर सिडिओलाई चाहिँ अर्को चाहिँ उजुरी भनेर चाहिँ ल्यायो। त अब कार्यस्थलमा भएको यौनजन्य हिंसा भयो भनेदेखि त्यो चाहिँ गुनासो हुनुपर्छ भनेर यसरी आउनु भनेको यो वास्तवमा कानुन गलत ढङ्गबाट आएको अवस्था। यो कानुनले कार्यस्थलमा हुने हिंसालाई समेट्न सक्छ सक्ने अवस्था छैन। म यो एकदम एकै शब्दमा म यो कुरा यहाँहरू समक्ष राख्न चाहन्छु। र अब कुरा के छ भन्दा गुनासो सुन्ने अधिकारी सम्बन्धित कार्यालयको अधिकारी र गुनासो उजुरी सुन्ने अधिकारी भनेको सिडिओ र सिडिओ माथिको गुनासो उजुरी सुन्ने भनेको प्रदेश सचिवलाई चाहिँ यो चाहिँ अधिकार क्षेत्र प्रत्यायोजन गरेको छ कानुनले। तर अहिलेसम्म पनि हामीले एउटा पनि यस्ता खालका उजुरीहरू दिन नसक्नु उजुरीहरू गर्न नसक्नु को पछाडिको कारण के हो त भन्दाखेरि हिंसा प्रशस्त हुन्छन्। यौन जन्य हिंसालाई त्यहाँभित्र लग्यो भनेदेखि त्यसले चाहिँ छ महिनासम्म कैदको व्यवस्था छ। त्यसले त यौन जन्य हिंसा गरेपछि छ महिनासम्म कैद पाएर उता मुक्त हुने अवस्था छ हेर्नुहोस्। त्यस कारणले हिंसामा पर्ने मान्छे पनि त्यतातिर गएर चाहिँ उजुरी गर्न नचाहेको अवस्थाले गर्दा यो एकदमै कमजोर कानुनको रूपमा यो रहेको छ। यद्यपि यो के छ भन्दा एनालाइसिस गर्न पायौ कि जो मान्छे समाज मैले यहाँ एउटा शब्द लेखेको छु जो मान्छे चाहिँ जनता प्रति उत्तरदायी बन्ने मान्छे मात्रै जनप्रतिनिधि भएर जाने कसम खाने। जनता प्रति उत्तरदायी नहुने र अरू नै व्यक्तिहरू प्रति उत्तरदायी हुने हो भने जनप्रतिनिधि हुन जरुरी छैन, किनभने जनप्रतिनिधि भनेको कानुन बनाउने मान्छे उसले त्यो ठाउँमा अब स्थानीय तहका जनप्रतिनिधिहरू कानुन बनाउने ठाउँमा हुनुहुन्छ त जनता नै नबुझेका मान्छे कानुन बनाउन त्यहाँ जानुहुन्छ भने के गर्न सक्नुहुन्छ। यसकारणले अबको चुनौती महिलाहरूलाई जनता बुझ्नुहोस् तब मात्रै यहाँहरूले आफ्नो उम्मेदवारी गर्नुहोला। हामी मुक्त कण्ठले यहाँहरूको चाहिँ उम्मेदवारीलाई जिताउनका लागि म चाहिँ एकदमै खुलेर है साथीहरू महिला साथीहरूको पक्षमा म खुलेर लाग्छु। मैले जे गर्नुपर्छ त्यो गर्न म तयार छु। अब मैले यसलाई यहाँभन्दा धेरै गरिनँ। टिका म्याडमले अघि के कुरा उठाउनु भयो भन्दाखेरि प्रमाणको कुरा छ। यो प्रमाणलाई सकेसम्म लुप्त गरेर जानकै जाने ढङ्गले नै कानुन बनाइयो। कानुनमा यो प्रमाणहरू लिएर आउनै सक्ने स्थिति छैन। हामी प्रति म जान्छु, हामी सबैजना संस्थाको नेतृत्व गर्छौँ, हामी जहिले तहिले बहकिन्छौँ। यो कुरा हामीले छोड्नु पर्यो। हामीले आज 112 अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आत्मा शुद्धिकरणको अभियानलाई हामीले अगाडि बढाएर जानुपर्छ। हामी कुन विषयमा प्रवेश गरिराखेका छौँ यो विषयमा सङ्गीता म्याडम मात्रै प्रवेश हुनु, मैले यो एकदम तोकेर मैले भन्नु पर्छ। म्याडम एकदमै विषयवस्तुभित्र उहाँ तोकेर भित्र, तर हामी अरू सबै मान्छेहरू मैले अरू साथीहरू पस्नु भएन भनिन, तर के हो भन्दाखेरि गोलमाटोल ढङ्गले हामीले समस्यालाई बुझ्ने हाम्रो यो परम्परा छ। संस्थाले यसरी बुझ्ने जुन परम्परा छ यसलाई हामीले अन्त्य गर्नुपर्छ र आत्मा शुद्धिकरणको अभियानलाई हामीले अगाडि बढाएर जानुपर्छ भन्ने मेरो एउटा सुझाव पनि रहेको छ। र अब अर्को कुरा के रह्यो भन्दाखेरि साथीहरूले पुरुष साथीहरूले आफू बहुत धेरै काम गर्छौँ हामी भनेर यहाँ चाहिँ सफाई दिएको पनि मैले सुने, तर कुरो के हो भन्दा मेरो पनि भोगाइ र मैले देखाइ के हो भन्दा पुरुषले गरेको कामलाई नजिरै बनाउनु पर्ने, महिलाले गरेको काम काम। यो के कारणले आयो भन्दाखेरि विभेदपूर्ण हाम्रो मानसिक सोच नै विभेदपूर्ण, र यो मानसिक सोच पुरुषको मात्रै होइन महिलाको पनि मानसिक सोच विभेदपूर्ण छ। अब आज जोडी यहाँहरू हुनुहुन्छ, युगल जोडी मोहन सर र अम्बिका म्याडम, उहाँहरूकै सन्दर्भमा भन्ने हो भने पनि मोहन सरका घरमा पुगेका दिन सरले मलाई चिया दिनुभयो भने म जीवनभरि मोहन सरले चिया पकाएर खुवाउनुहुन्छ भनेर म अलाप गर्छु। तर मलाई अम्बिका म्याडमले त म एकदम गलेर गएका बेलामा मेरो ढाड थिचिदिनु भएको हुन्छ नि त, मलाई तेल पनि लगाइदिएको हुन्छ अम्बिका म्याडमले, तर यो कुरा त म सम्झिँदै सम्झिँदिनँ। यसकारणले के हो भन्दाखेरि आफूले गरेको काम कसैले गरेको काम कसैले गरेको नजिर बनाउने जुन यो हाम्रो मानसिकता हो यो कुरालाई हामीले अन्त्य गर्न सकेनौँ भनेदेखि वास्तवमा समस्याकै रूपमा रहन्छ र समाधानको रूपमा हुन सक्ने स्थिति रहँदैन जस्तो लाग्छ मलाई। र अब अर्को के देखियो भन्दाखेरि उच्च पदाधिकारीहरू हिंसा मुक्त समाज निर्माण गर्नका लागि उहाँहरूसँग कुनै इच्छा शक्ति नै छैन। राज्यका उच्च पदस्थ अधिकारीहरूमा कुनै त्यस्तो इच्छा शक्ति नै छैन उहाँहरू ठुल्ठुला कुरा गरिदिनुहुन्छ, मानिलिऊ म नै, मैले सरलाई यो विषयमा मैले भन्न खोजेको होइन, मैले टिका म्याडमलाई पनि भन्न खोजेको होइन, उहाँहरू सरकारी तर्फबाट आउनु भएको छ, मैले उहाँहरूलाई भन्न खोजेको होइन। तर के हो भन्दाखेरि हामीलाई पनि काम लगाउने मान्छेहरू छन् नि, जो मान्छेहरू हाम्रा पनि हाकिमहरू, उहाँहरूमा इच्छा शक्ति हुनु पर्यो कि यो इच्छा शक्ति नभएकै कारणबाट समस्या भयो। यसलाई मैले अघि नै जोडेको छु, कानुन नै लहरमा बनाइयो। अब के गर्न सक्नुहुन्छ सन्तोष सर? कानुन नै लहरमा बनेपछि सन्तोष सरले के गर्ने, मैले के गर्ने, हामी अरू सबैले के गर्ने? त्यस कारणले यो विषय अति गम्भीर विषय पनि रहेको छ र धेरै कुरा म राख्न चाहदिन। अन्त्यमा म के कुरा यहाँहरू समक्ष राख्न चाहन्छु भने हामीले जे जति कुराहरू यहाँ टेबल गर्यौँ, धेरै मान्छेहरूले टेबल गरेका कुरा फेसबुकले सूचनाका आधारमा गरेका छौँ। यो हाम्रा लागि ब्याड कुरा हो। हामीले फेसबुकले सूचनालाई आधार मानेर हामीले यो गर्नु हुँदैन। यहाँ केही प्रतिनिधि घटनाहरूको कुरा आयो, जुन घटनाका बारेमा अनुसन्धान भइराखेको छ यो विषयमा पत्रकारले पनि बोल्न मिल्छ, किनभने अनुसन्धानका ठाउँमा स्वस्थ हुनुपर्छ र दुरुस्त अनुसन्धान गरेको हुनुपर्छ। यसकारणले हामी के गरिराखेका छौँ भन्दाखेरि, एउटा मान्छेका विरुद्धमा कुरा गर्नु पर्यो भने एउटा चाहिँ युट्युबको पत्रकारले चाहिँ मिडियाबाजी गरिदिनु, अनि हामी सबै चाहिँ के सुन्ने भन्दा मिडियाबाजी के भएर आयो त्यो कुरा हामी सुन्ने, र यो कुरा चाहिँ यस्ता फोरममा उठाउने हाम्रो चलन। यो हामीले गलत कुरा गरिराखेका छौँ। अनुसन्धानमा भइरहेको कुराको बारेमा हामीले बोल्नु हुँदैन। जब अनुसन्धानपछि निर्णय भएर आउँछ, फैसला भएर आउँछ, त्यसपछि अन्याय भएको छ भनेदेखि हामीले जानु पर्यो, या त्योभन्दा अगाडि जनतालाई सुसूचित गर्नुपर्छ भन्ने कुरा म यहाँहरू बिचमा राख्छु। र धेरै कुराहरू आएका छन्, मलाई समय पाबन्दीलाई मैले उ गर्नुपर्छ, र मैले आफैले म गर्नुपर्ने कुरा के हो भने, म जिम्मेवार छु भने म अर्काको समय किल गर्नलाई मलाई लाजै छैन। म माथिल्लो तहको मान्छे छु, मेरो पद माथिल्लो पद छ भने म अर्काको समय किल गर्न म लाजै नमानिकन म समय किल गरिराखेको हुन्छु। किन यो मैले अरू प्रति गरेको गैर जिम्मेवार काम हो भनेर मैले बुझ्नु पर्यो कि परेन? मैले पनि मेरो समयमा हिँड्नु पर्छ भन्ने कुरालाई मैले बुझ्नु पर्छ। यसको मतलब हामी सबैले बुझ्नु पर्छ। र यो हामीले, म अब फेरि पनि यहाँहरू सबैसँग भन्छु, आत्मशुद्धिकरणको अभियानलाई हामीले जोड दिनुपर्छ भनेर म यो विषयलाई यहाँ अन्त्य गर्छु। र म मेरो कुरा दुई मिनट राख्छु, अब म विषय र प्रसङ्ग भन्दा केही फरक बोल्छु, मेरा कुरा म राख्छु। विश्व महिला दिवसको अवसरमा म कुरा राख्छु। दुईटा कुरा के हो भन्दाखेरि, विश्वमा महिला दिवस विश्वमा आउने नवीनतम इस्युहरूलाई आधार मान्दै ती इस्युहरूमा केन्द्रित भएर विश्व महिला दिवसहरू मनाइन्छन् र त्यसबाट केही परिवर्तन हुने गर्छन्। आजको हाम्रो विश्व परिवेशले वातावरण संरक्षणको कुरालाई आवश्यकताको रूपमा महसुस गरेको, आज हामीहरू नखाएको विष खाएर हाम्रा हिमालहरू पग्लिरहेका छन् र हाम्रा नदीहरू चाहिँ हाम्रा नदीहरूमा हिमतालहरू फुटेर हाम्रा नदीहरू बढिरहेका छन्। संसारमा भएका जीवहरू आज गर्मी तापक्रम पृथ्वीको तापक्रम बढिरहेको छ र हाम्रा जीवहरू चाहिँ दिनानुदिन मरिरहेको एउटा स्थिति छ र हाम्रो सजीवले सन्तान उत्पादन गर्न नसक्ने अवस्था पैदा भइरहेको अवस्था।
आदरणीय श्रोता, प्रत्येक नागरिकलाई खास गरी श्रम क्षेत्रमा कार्यरत व्यक्तिलाई हिंसा र दुर्व्यवहारबाट मुक्ति पाउने अधिकार कानुनले प्रत्यायोजन गरेको छ। सन् 2019 जुन 10 स्विजरल्यान्डको जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासम्मेलनबाट कामको संसारमा हुने हिंसा र दुर्व्यवहार उन्मूलन सम्बन्धी महासन्धि C-190 पारित गरेको छ, जसलाई नेपाल सरकारले पनि हस्ताक्षर गरिसकेको छ।
नेपाल सरकारले पनि कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन 2071 जारी गरे पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। कानुनमा भएका त्रुटिपूर्ण पक्षलाई सुधार गर्दै यसको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्र वा श्रम स्थलहरू सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन हिंसा र दुर्व्यवहारको अन्त्य हुनुपर्दछ।
यो कार्यक्रमको परिकल्पना र प्रस्तुतिको तहसम्म आइपुग्न हामीलाई सहयोग गर्ने लैङ्गिक समानता, मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप र सहयोगी संस्था सोलिडारिटी सेन्टरलाई विशेष धन्यवाद छ। साथै प्राविधिक साथी देवेन्द्र अधिकारी, म अम्बिका भण्डारी
र म सावित्र दाहाल कार्यक्रमबाट बिदा हुँदै, हाम्रो यो कार्यक्रम कस्तो लाग्यो सुनेर सल्लाह सुझाव सहित प्रतिक्रिया दिनुहुन अनुरोध गर्दै बिदा हुन्छौँ।
हवस् त, नमस्कार।